शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल फागुन 19 गते बुधबार, नेपाल सम्मत 1141, मार्च 3 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
नेकपाका दुवै समूह एक अर्कालाई सिध्याउने रणनीतिमा, आधिकारिकता विवाद टुङ्गिए सयौं निर्वाचितको पद रिक्त हुने जोखिम।
सरकार र विप्लव समूह बीच वार्ताको तयारी, हतियार व्यवस्थापन र मुद्दा फिर्तामा जटिलता।
ताप्लेजुङको दोभान बजार हेर्दा हेर्दै खरानी, 49 घर जले, 55 परिवार विस्थापित।
अफगानिस्तानको जलालाबादमा 3 महिला संचारकर्मीको गोलीहानी हत्या, आक्रमणले शान्ति वार्ताका लागि भइरहेका प्रयास खतरामा पर्ने आशंका।
र नेपालका 4 महिला फुटबल खेलाडीले पाकिस्तानको फुटबल लिग खेल्ने।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सूचना। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका व्यक्ति संस्थाहरूले सञ्चालन अनुमति प्रदान गर्ने निकायबाट सञ्चालन अनुमति लिएर मात्र सेवा सञ्चालन गर्नु हुनका साथै वस्तु र सेवाको अतिरञ्जित भ्रामक विज्ञापन प्रकाशन वा प्रसारण नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै सर्वसाधारणले पनि भ्रामक प्रचारको भरमा स्वास्थ्य सेवा नलिनु हुन अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। संसद अधिवेशन नजिकदै गर्दा नेकपा, प्रचण्ड माधव समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँ नयाँ रणनीति अघि सार्दै आएका छन्। प्रचण्ड नेपाल समूहले संसद बैठकमा विपक्षीको सीटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसदमा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ। प्रचण्ड नेपाल समूहले यस्तो रणनीति बनाएपछि ओली समूहले पनि काउन्टर रणनीति अघि सारेको छ। ओली समूहको रणनीतिमा प्रचण्ड नेपाल समूहलाई कमजोर बनाई संसदमा वा संसदीय दलमा विश्वासको मत लिने, व्हिप उल्लङ्घन गरे पार्टी सदस्यबाट हटाउने र त्यसपछि बन्ने सरकारलाई बहुमत पुग्न नदिने र अन्तिममा संसद विघटन गर्ने रहेको स्रोतको दावी छ। नेकपाका दुवै समूहले नयाँ नयाँ आन्तरिक रणनीति बनाइरहँदा काङ्ग्रेसले भने मौनता देखाएको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउवाका पक्षका एक नेताले भने दाहाल नेपाल समूह कानूनी रूपमा विभाजित हुनुपर्ने, विभाजन नभएको अवस्थामा अवस्था हेरेर निर्णय लिने, संसदबाटै वैधानिक रूपमा संसद विघटन गराएर निर्वाचनमा जाने हाम्रो रणनीति हो। अहिले नेकपा नै मुख्य समस्याको जड भएको काङ्ग्रेसका धेरै नेताको भनाइ छ। काङ्ग्रेसका अर्का नेता ज्ञानेन्द्र बहादुर कार्की भन्नुहुन्छ, समस्या नेकपाभित्रै छ, त्यसभित्रको समस्या समाधान नभएसम्म काङ्ग्रेसलाई निर्णय गर्न कठिन छ। नेकपामा तटस्थ रहेका नेता वामदेव गौतम र प्रचण्ड नेपाल समूहका केही नेता पनि दोस्रो तहको प्रधानमन्त्रीको खोजीमा लागिरहेका छन्। नेकपा विवाद एक अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह, नागरिक दैनिकमा समाचार छ।
केन्द्रीय समितिलाई मात्रै आधार मानेर नेकपा विवादको छिनफानो गरिए, अल्पमत पक्षमा लागेका संघीय सांसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित सयौं पदाधिकारी पदमुक्त हुनेछन्। केन्द्रीय समितिमा बहुमत पुर्याउने पक्षले पार्टीको आधिकारिकता पाउने र अर्को पक्षले त्यसलाई स्वीकार नगरेर नयाँ दल खोलेको अवस्थामा त्यता लाग्नेहरूको पद धरापमा पर्नेछ। नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षबीच पुष 5 गते यता चर्किएको विवादले पार्टी विभाजनको रूप लिइसकेको छ, तर त्यस फुटलाई वैधानिकता दिन निर्वाचन आयोगले गरेको ढिलाइका पछाडि तिनै तहका ठूलो संख्याका पदाधिकारी पदमुक्त हुने कारण पनि मानिएको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दाहाल पक्षले बहुमत केन्द्रीय सदस्यको उपस्थितिमा ओलीलाई कार्यवाही गरेर अध्यक्षबाट हटाएको थियो। ओलीको स्थानमा माधव कुमार नेपाललाई अध्यक्ष बनाइएको छ। त्यस्तै ओलीले छुट्टै बैठक गरेर केन्द्रीय समितिको संख्या 1500 भन्दा बढी पुर्याइएको थियो, तर आयोगले त्यस पक्षबाट गरिएका ती निर्णयलाई माघ 10 गते अस्वीकार गर्दै नेकपाको केन्द्रीय समिति 441 सदस्य रहेको र अध्यक्षमा ओली र दाहाल नै रहेको निर्णय दिएको थियो। आयोगको उक्त निर्णयले दाहाल नेपाल पक्षलाई सजिलो बनाइदियो। 41 मध्ये दुई तिहाई सदस्य आफूहरूसँग रहेको दावी गर्दै उक्त पक्षले 287 सदस्यको हस्ताक्षर आयोगमा बुझाएको छ। दाहाल नेपाल पक्षले राजनैतिक दल सम्बन्धी ऐनको दफा 43 र 44 अनुसार दलको विवाद निरूपणका लागि माघ 20 गते निवेदन दिएको थियो। सयौं निर्वाचितको पद रिक्त हुने जोखिम दाहाल नेपाल पक्षले केन्द्रीय कमिटीमा गरेको बहुमतको दावी सही ठहरिए ओली पक्षीय संघीय सांसद प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुख वडा र सदस्यसम्मको पद धरापमा पर्नेछ। आजको कान्तिपुरमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काङ्ग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ। प्रतिनिधि सभा विघटनको निर्णय बदर भएपछि गत बिहिबार बसेको काङ्ग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिक रूपमा विभाजित भइ नसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो। काङ्ग्रेसका एक नेताका अनुसार त्यसको अर्थ ओली सरकारलाई निरन्तरता दिने भन्ने थिएन। ओलीले आफ्नो विकल्प अघि सार्ने विषयमा केही कदम चाल्लान् भन्ने विश्वास थियो, तर उनका पछिल्ला गतिविधिले दाहाल नेपाल समूहलाई गलाएर थकाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन खोजेको देखियो। ती नेताले भने अब काङ्ग्रेसले पनि रणनीति परिवर्तन गर्नुपर्छ। काङ्ग्रेसले अब लिने विकल्प भनेको दाहाल नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने हो, जुन विषयमा अनौपचारिक संवाद भइरहेको दुवै पक्षका नेता बताउँछन्। अर्को विपक्षी जनता समाजवादी पार्टी जसपाले प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा गएका दलहरूबीचकै गठबन्धन प्राकृतिक हुने बताउँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने संकेत दिएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति सर्वोच्च अदालतको फैसला मूल्याङ्कनको परिणामका आधारमा अघि बढ्ने बताउनु भएको छ। उहाँले प्रधानमन्त्री पदबाट हटाएर देखाउन पनि चुनौती दिनुभयो। गृह जिल्ला झापाको बिर्ता मोडमा हिजो दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा ओलीले अदालतको निर्णय कार्यान्वयन गर्ने बताउनुभयो। अदालतले त प्रतिनिधि सभा बिउतायो, के बिग्रियो र? ठिकै छ, तर अब प्रतिनिधि सभा कसरी अगाडि जान्छ, देशको राजनीति कसरी अगाडि जान्छ, उहाँले भन्नुभयो। ओलीले 23 गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभाको अधिवेशन राम्ररी चलाएर अघि बढ्ने प्रयास हुने बताउनु भएको छ। उहाँले आफू राजनीति गर्ने मान्छे भएको उल्लेख गर्दै कुनै कुरा माग गर्दै अदालतमा मुद्दा हाल्न जाने बानी नभएको बताउनुभयो। निवेदन हाल्नु परे नेपाली जनताको बीचमा आउने उहाँको भनाइ थियो। उहाँले अहिले कसैले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन सक्यो भने खुसी साथ हट्न तयार रहेको बताउनुभयो, तर सजिलो छैन उहाँले भन्नुभयो। ओलीले आउँदो चुनावमा दुई तिहाईका साथ फेरि सिंहदरबार फर्किने दावी गर्नुभएको छ। डेढ दुई वर्षपछि त चुनाव आइसक्छ, दुई तिहाईका साथ फेरि सिंहदरबार फर्किन्छु, किनभने यो देशलाई बनाउनुपर्छ, बिगार्न दिनु हुँदैन, उहाँले भन्नुभयो। उहाँले अरूका लागि नभई नेपाली जनताका लागि कम्फर्टेबल हुने सरकार बनाउने धारणा राख्नुभयो। संयुक्त अविश्वास प्रस्तावको कसरत, प्रधानमन्त्री भन्नुहुन्छ दुई तिहाई साथ फेरि सिंहदरबार फर्कन्छु।
नेकपा दाहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले पश्चाताप गरेर आए ओली समूहसँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनु भएको छ। प्रेस संगठन मोरङले हिजो विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भन्नुभयो, तर अहिलेसम्म प्रतिगमनकारीहरूले पश्चाताप गर्ने कुनै लक्षण देखाएका छैनन्। साँच्चै पश्चाताप भएको छ त? पूर्वतिर केही संकेत आएको छ। प्रतिगमन गरेकोमा पश्चाताप गर्नुको साटो उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई असुरक्षा भएको भन्दै रहेको टिप्पणी नेपालले गर्नुभयो। उहाँले प्रधानमन्त्रीको सुरक्षाका लागि पहल गर्न आफूहरू तयार रहेको बताउनुभयो। पश्चाताप गरेर नआएको खण्डमा प्रतिगमन विरुद्ध आन्दोलनमा उत्रिएका अन्य दलहरूसँग मिलेर अघि बढ्ने नेता नेपालले स्पष्ट पार्नुभयो। पश्चाताप गरे ओलीसँग सहकार्य आजको नागरिकमा समाचार छ।
सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले द्विपक्षबीच राजनैतिक वार्ताका लागि उच्चस्तरीय समिति गठन गरेका छन्। हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा दुई वर्षदेखि गतिविधिमा प्रतिबन्ध लगाइएको चन्द समूहसँग वार्ता गर्न हिजो सरकारले गृहमन्त्री रामबहादुर थापा संयोजक र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको हो। त्यसको केही बेरमै महासचिव चन्दले समूहका प्रवक्ता समेत रहेका सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा संयोजक र केन्द्रीय सदस्य उदयबहादुर चलाउने सदस्य रहेको वार्ता टोली गठन गरेको विज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको थियो। गृहमन्त्री थापा र चन्द समूहको वार्ता टोली संयोजक विश्वकर्मा सशस्त्र द्वन्द्वकालका सहयोद्धा हुन्। उनीहरू पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रबाट छुटिएर गठन भएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा पनि सँगै थिए। वैद्य समूहबाट चन्द र विश्वकर्मा सहितको समूह अलग भएको थियो। थापा भने देव गुरुङ पम्फा भूषाल लगायतसँग प्रचण्ड नेपाल नेतृत्वको तत्कालीन माओवादी केन्द्रमै फर्किनु भएको थियो। वार्ता टोली सदस्य चलाउने तत्कालीन 10 वर्षे सशस्त्र द्वन्द्वकालमा जनमुक्ति सेनाका बटालियन कमान्डरसम्म भएका थिए। जनसमूहको सैन्य फाँटमा उनको भूमिका महत्त्वपूर्ण रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार वार्ता टोलीका दुवै सदस्य उपत्यकामै छन्। वार्ता कहिले कुन ठाउँमा बस्ने भन्ने सार्वजनिक गरिएको छैन। दुवै पक्षले वार्ताका लागि न्यूनतम शर्त भने औपचारिक रूपमा बताएका छैनन्। स्रोतका अनुसार चन्द समूहले हतियार व्यवस्थापन भन्दा प्रतिबन्ध फुकुवा, पक्राउ परि विभिन्न कारागारमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा, उनीहरूमाथि लगाइएका मुद्दा फिर्तालाई न्यूनतम शर्तका रूपमा अघि सारेको छ। सरकार र चन्द समूहले बनाए वार्ता टोली हतियार व्यवस्थापन र जघन्य अपराधका मुद्दा फिर्तामा जटिलता। कान्तिपुरमा समाचार छ।
नेपाली काङ्ग्रेसले सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले वार्ता समिति गठन गर्न सकारात्मक भएको जनाएको छ। इमान्दार वार्ताबाट समाधानमा पुग्न पनि दुवै पक्षलाई काङ्ग्रेसले आग्रह गरेको छ। काङ्ग्रेस सबै समस्याको समाधान वार्ता सम्वादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको छ। काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिजो विज्ञप्तिमा भन्नुभएको छ, सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्नेछन् भन्ने काङ्ग्रेसले विश्वास लिएको छ। वार्ता समिति गठन सकारात्मक, आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाह संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाह संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 खामलुङ दोभान बजारका सचिन चुडाल सधैँझै हिजो बिहान आफ्नै पसलमा व्यस्त हुनुहुन्थ्यो। 8:30 बजेतिर उहाँले सामुन्नेको भोला पौडेलको घरको 2 तलामा आगोको ज्वाला देख्नुभयो। आग तिएर कराउँदै आगो आगो भन्नुभयो। सदरमुकाम फुङलिङदेखि 17 किलोमिटर पश्चिमको यो बजारमा उहाँ कराएसँगै आसपास पसलका 5-7 जना भेला हुँदा आगोले ठुलै रूप लिइसकेको थियो। बिहान ट्युसन पढाएका छोरा र छोरी मेवा खोलाको पुल तरेर पारीबाट फर्किँदै थिए। सबै उनीहरूलाई सुरक्षित ठाउँमा पुर्याउन दौडिनुभयो। अरू अभिभावक पनि आफ्ना नानीहरूलाई आगोबाट जोगाउनतर्फ लागे। आगो देख्नु र बच्चाहरूलाई जोगाउन दौडिनुको अन्तर 5-7 मिनटको हुँदो हो। छोराछोरीलाई मेवा खोला पारी पुर्याएर फर्किँदा सबिनकै एउटा पसल समेत जल्न थालिसकेको थियो। दुईवटा पसल गर्ने उहाँ श्रीमतीले रुङ्गेको पसलतर्फ हानिनुभयो र त्यसलाई जोगाउने प्रयासमा लाग्नुभयो। त्यसबेला बजारभरि हल्लाखल्ला भइसकेको थियो। सबै आफ्ना नानी र पसल जोगाउने प्रयासमा लागे। बजारका सबै मान्छेले थाहा पाएको 10-15 मिनटमै 15 भन्दा बढी घरलाई आगोले टिपिसकेको थियो। नियन्त्रण चुनौतीपूर्ण बन्दै गयो। प्रत्येक वर्ष पुस 1 गतेदेखि 5 गते सम्म लाग्ने पुसे मेला र अरू बेला पनि व्यापार गर्ने उद्देश्यले बनाउन थालिएका बजारका अधिकांश घर ढुङ्गा, माटो, काठ र टिनका थिए। बजारमा गाडी नचल्ने भएकाले बिचमा सानो बाटो छ। दायाँ बायाँ जोडिएका प्रत्येक घरमा पसल थिए। ती सबै जलेर खरानी भए। बजारको माथिपट्टि भने मोटर बाटो छ। सदरमुकाम फुङलिङबाट मेरिदेङ, मेकुवा खोला, मैया खोला र आठराई त्रिवेणी गाउँपालिकामा यही बाटो भएर यातायातका साधन चल्छन्। तेह्रथुमको बसन्तपुर हुँदै धनकुटा धरान पनि यही सडकले जोडेको छ। तमोर नदी तर्ने एकमात्र पुल समेत छेवैमा भएकाले यी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र बजार यही थियो। सबिनले दुखेसो पोख्नुभयो। अस्तिको दिन मात्र 65 लाखको सामान हालेको थिएँ, सबै जलेर खरानी भयो। मिरिदेङ गाउँपालिकाका अध्यक्ष गणेश चोङवाङ लिम्बुका अनुसार 33 परिवारका 49 घर जलेका छन्। ती घरमा 22 परिवारले भाडामा लिएर पसल गर्थे। घरधनी त्यहीँ पनि त्यहीँ बस्थे। घरधनी र पसल गर्ने समेत गरी 55 परिवार विस्थापित भएको उहाँले जानकारी दिनुभयो। गाउँपालिकाले विस्थापितलाई नजिकमा खाली रहेका घरमा राख्ने र तत्काल प्रति परिवार 15,000 रुपियाँ राहत दिने निर्णय गरेको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको लिम्बुले बताउनु भएको छ। हेर्दा हेर्दै दोभान बजार खरानी 49 घर जले 55 परिवार विस्थापित। आजको कान्तिपुरमा समाचार छ।
सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यति समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरु योजना बनाएर उक्त जग्गा होटल बनाउन यति समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतिलाई जग्गा दिने गरी मन्त्री परिषदमा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतिलाई जग्गा भाडामा दिने प्रयास पटक पटक असफल भएकोमा अहिले पर्यटन मन्त्रीमा भानुभक्त रकाल आएपछि फेरि प्रयास सुरु भएको हो। यति समूहले एयरपोर्टको सिनामङ्गल स्थित 92 रोपनीभन्दा बढी जग्गा 2072 सालमै भाडामा लिने प्रयास गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा पालाका पर्यटन मन्त्री कृपासुर शेर्पाले यति समूहलाई यो जग्गामा होटल खोल्न दिने प्रस्ताव मन्त्री परिषदमा पुर्याएका थिए। तर प्रधानमन्त्री कोइराला र मुख्य सचिव सोमलाल सुवेदीले रोकेपछि प्रयास असफल भएको थियो। अहिले फेरि यो समूहलाई जग्गा भाडामा दिने गरी सरकारले तयारी गरेको हो। सुरक्षा संवेदनशीलताका कारण यो जग्गा होटल वा अन्य जुनसुकै प्रयोजनका लागि पनि भाडामा दिन नहुने सरकारवाला सबैको धारणा छ। विमानस्थलको जग्गामा यतिको आँखा नागरिक दैनिकमा समाचार छ।
पूर्व राजा वीरेन्द्रबाट ट्रस्टका नाममा आएको सम्पत्तिमा अहिले घरानियाको रजगज कसरी बढिरहेको छ त्यसको उदाहरण पटक पटक गोकर्णा रिसोर्टले दिइरहेको छ। हो, नाफामूलक व्यापार गर्न यति समूहलाई रोपनीको जग्गा 15,000 दरले लिजमा दिएको सरकारले नगरपालिकाको अस्पतालका लागि भने रोपनीको 5,13,000 मागेको छ। तत्कालीन राजपरिवारको नाममा गोकर्णमा रिसोर्ट सहित रहेको 3700 रोपनी जग्गा नेपाल ट्रस्टको नाममा आएको छ। जसमध्ये 2792 रोपनी जग्गामा यति समूहले रिसोर्ट सञ्चालन गरिरहेको छ। गत वर्ष 23 मङ्सिरमा मन्त्री परिषदले यतिलाई 2792 रोपनी जग्गा आगामी 30 वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री परिषदले गरेको निर्णयका आधारमा ईश्वर पोखरेल नेतृत्वको नेपाल ट्रस्टले यति समूहको कम्पनी एलएम सुबीर ब्रदर्ससँग 30 वर्षका लागि सम्झौता गरेको थियो। सन् 2020 2050 यति समूहले 2792 रोपनी जग्गाको कुल 1,08,23,205 अमेरिकी डलर तिर्नेछ। यसरी औसतमा वर्षको 3,60,000 डलर तिर्नेछ। यो हिसाबले प्रति रोपनी वार्षिक 130 डलर अर्थात् नेपाली रुपैयाँ 15,000 मात्र यतिले नेपाल ट्रस्टलाई तिर्नेछ। यसरी सन् 2050 पनि यतिले प्रति रोपनी जग्गा 17,000 रुपैयाँ तिर्नेछ। तर अस्पतालसँग भने सरकारले यसै वर्षदेखि प्रति रोपनी 5,13,000 मागेको छ। सरकार कसको सेवा गर्दैछ? गोकर्णको जग्गा यतिलाई रोपनीको वार्षिक 15,000 प्राथमिक अस्पतालसँग 5,13,000 भाडा माग्दै सरकार शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ।
संवैधानिक निकाय प्रमुखले गरेको सिफारिसलाई शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले उल्टाउने कसरत थाल्नु भएको छ। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली सहितको सिफारिस समितिले शिक्षक सेवा आयोगको पदाधिकारीमा गरेको सिफारिस अनुसार नियुक्ति दिनुको सट्टा मन्त्री श्रेष्ठको निर्देशनमा शिक्षा सचिव रामप्रसाद थपलियाले सिफारिस र मूल्याङ्कन पुनर्विचार गर्न आयोगलाई शुक्रबार पत्र लेखेको खुलेको छ। आयोगले भने शिक्षा मन्त्रीले बलमिचाइपूर्ण दुस्साहस गरेको टिप्पणी गर्दै शिक्षा मन्त्रालयलाई जवाफी पत्र लेखेको कान्तिपुरमा समाचार छ।
लोकसेवा आयोग चैत दोस्रो सातादेखि पदाधिकारी विहीन बन्दैछ। त्यसअघि पदाधिकारी नियुक्त नभए नयाँ विज्ञापन परीक्षा सञ्चालन र नतिजा प्रकाशनका साथै नियमित बढुवा समेत रोकिनेछ। आयोगमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाईबाट अनुमोदन हुनुपर्छ। त्यसपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। दलित आयोग, समावेशी आयोग, जनजाति आयोग र थारू आयोगमा पनि केही पदाधिकारी रिक्त छन्। 30 मङ्सिरमा नयाँ अध्यादेश जारी गरी बसेको संवैधानिक परिषदले विभिन्न आयोगमा 38 जनाको नाम सिफारिस गरेको थियो। चैत दोस्रो सातादेखि पदाधिकारी विहीन बन्दै लोकसेवा आजको नयाँ पत्रिकामा समाचार छ।
स्वास्थ्य मन्त्रालयले मन्त्री परिषदको आदेश विपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ। कोरोना संक्रमितको पहिचान नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्य मन्त्री र राज्य मन्त्रीको सचिवालयका सदस्यहरूलाई जोखिममा काम गरे सरह सबै दिनको भत्ता उपलब्ध गराइएको हो। मन्त्रालय, युएन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट तलब बुझ्ने गरी सचिवालयमा रहेका कर्मचारीलाई समेत कोरोना अवधिमा जोखिम मोलेर काम गरेको भन्दै भत्ता दिइएको छ। मन्त्रालयले गत चैत 11 कार्तिकसम्म 230 दिनको जोखिम भत्ता वितरण गरेको थियो। यसमा चैतदेखि असारसम्म 110 दिनको पहिलो चरण, साउनदेखि असोजसम्म 90 दिनको र कार्तिकको 30 दिनको भत्ता वितरण गरेको थियो। तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सचिवालयमा बस्ने उपस्वकीय सचिव गुरुप्रसाद खतिवडाले चैत 11 असारसम्म 230 दिनकै जोखिम भत्ता बापत 1,39,311 रुपियाँ लिएका छन्। स्वकीय अधिकृत विष्णुप्रसाद खनालले 230 दिनकै 1,24,200 र प्रशासन सहायक कृष्णबहादुर गुरुङले पनि पुरै दिनको 1,07,019 रुपियाँ भत्ता बुझेका छन्। चैतदेखि असारसम्म मन्त्री ढकालको सचिवालयमा रहेका सुरक्षाकर्मीसहित 13 जोखिम भत्ता लिएका छन्। तीमध्ये 5 110 दिनकै भत्ता लिएका छन्। त्यस्तै राज्य मन्त्रीको सचिवालयमा कार्यरत 16 कोविड भत्ता लिएका छन्। तीमध्ये 8 चैतदेखि असारसम्म 110 दिनकै जोखिम भत्ता लिएका छन्। मन्त्रीका आसेपासेलाई जोखिम भत्ता, कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक भन्छन् जोखिम भत्ता माग गर्दा आश्वासन मात्रै पायौं। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। मलेसियामा रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको परिवारले दैनिक तलबको 60% आजीवन रकम पाउने बाटो खुलेको छ। नेपाल र मलेसिया बीच सामाजिक सुरक्षा सहजीकरणमा हस्ताक्षर भएपछि यो सुविधा पाउने बाटो खुलेको हो। वैदेशिक रोजगार बोर्डका तर्फबाट कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ र मलेसियाको सामाजिक सुरक्षा संस्था सोस्कोका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अजमान बिन दातो अजिज मोहम्मद बीच हस्ताक्षर भएको हो। नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्धन सम्बन्धी सहकारीको समझदारी पत्र श्रेष्ठले हस्ताक्षर गरी मलेसिया पठाउनु भएको थियो। त्यसमा मोहम्मदले फागुन 14 हस्ताक्षर गरेका हुन्। मलेसियामा मृत्यु भएकाको परिवारलाई आजीवन रकम। कान्तिपुरमा समाचार छ।
वन तथा वातावरण मन्त्रालय सम्हालेको एक महिना नबित्दै मुलुकभरको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेका मन्त्री प्रेम बहादुर आले मगरले आफूलाई केही पक्षबाट 1 अर्बको प्रलोभन आएको खुलासा गर्नुभएको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको विरोध गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको 8 राष्ट्रिय परिषदको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। मुलुकभित्र नै वनको वैज्ञानिक व्यवस्थापन गरी पर्याप्त काठ बजारमा ल्याउने उद्देश्यले सरकारले लागू गरेको कार्यक्रम नै रोकेर अन्यलता निम्त्याउने र मुलुकमा विदेशी काठ भित्र्याउने मुख्य अभिप्रायले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरिएको मन्त्री आलेको विरोध भइरहेको छ। मन्त्रीलाई 1 अर्ब प्रलोभन आजको राजधानीमा समाचार छ।
सरकारले पहिलो पटक चीनको उत्तरी नाकाबाट युरिया मल ल्याउने भएको छ। साल ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत तातोपानी नाका हुँदै 4,000 मल काठमाडौँ ल्याउन लागि हो। चीनको सिगाछेमा मल ल्याएर राख्न सुरु गरिएको मल ल्याउने ठेक्का पाएको कम्पनी सिल्क मार्केटले जनाएको छ। उत्तरी नाकाबाट पहिलो पटक 4,000 मल ल्याइँदै कान्तिपुरमा समाचार छ।
चालु आर्थिक वर्ष कोरोना महामारीले थलिएको वर्ष भए पनि सदाझै लगानी प्रतिबद्धताका हिसाबले सन्तोषजनक देखिएको छ। तर प्रतिबद्धताको करिब एक तिहाई लगानी मात्र नेपालभित्र नै तथ्याङ्कले देखाउँछ। स्वदेशी तथा विदेशी लगानीका लागि पहिलो ढोका मानिएको उद्योग विभागमा चालु वर्षको पहिलो सात महिनामा 82 अर्ब 33 रुपियाँको प्रतिबद्धता आएको छ। यो प्रतिबद्धता मध्ये 25 अर्ब 31 करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी हो भने 57 अर्ब रुपियाँ आन्तरिक लगानीकर्ताबाट आएको प्रतिबद्धता हो। सात महिनामा 82 अर्बको लगानी प्रतिबद्धता आजको कारोबारमा समाचार छ।
विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्यास आयातमा नेपाल सरकारले कडाई गर्दै लगेको छ। हानिकारक ग्यास उपयोग गर्ने उत्पादन तथा सामग्रीको विकल्पतिर पनि नेपाल सरकारले कदम अगाडि बढाइरहेको वन मन्त्रालय अन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख शिव वाग्ले बताउनुभयो। उहाँले भन्नुभयो, अन्तर्राष्ट्रिय सन्धि तथा अभिसन्धिहरूमा हस्ताक्षर गरेर ओजोन तह र वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाएअनुसार काम गरिरहेका छौँ। हानिकारक ग्यास आयातमा कडाई गोर्खापत्रमा समाचार छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत छेत्रीले आफ्नो गाडीमा राखेको 8 लाख रुपियाँ फ्याँकेर फरार भएका छन्। गाउँपालिकाको प्रदेश नम्बर 2020001-00002 नम्बरको स्कर्पियो गाडीमा 8 लाख रुपियाँ लिएर कतै जान लागेका अध्यक्ष राउतको करतुत थाहा पाएपछि अख्तियारको टोलीले उनलाई पिछा गरेको थियो। अख्तियारको टोलीले पछ्याएको थाहा पाएपछि अध्यक्ष राउत पैसा फालेर भागेका थिए। राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाका आधारमा अख्तियारले उनलाई पछ्याएको थियो। भ्रष्टाचारीको पिछा गर्दै अख्तियार शीर्षकमा आजको राजधानीमा समाचार छ।
धादिङ त्रिपुरा सुन्दरी एककी 45 वर्षीय सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजार नजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन्। स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको डोजरको ठक्करपछि घाइते या मृत्यु भएको अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन्। प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ। शारीरिक रूपमा अशक्त सरस्वतीसहित 4 महिला सोमबार घाँस काट्न गएका थिए। अन्य 3 जना भने फर्किएको स्थानीयले बताएका छन्। उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो सब पुरिएकै ठाउँमा पुरिएको छ। स्थानीय शम्भु पाण्डेले भन्नुभयो, यो नियोजित रूपमा भएको दर्दनाक हत्या हो। सरस्वतीका छोरा सन्तबहादुर कुमारले यो घटनामा डोजर साहु या सडक ठेकेदारको मिलेमतो हुन सक्ने आशंका गर्नुभएको छ। चालक आफैले मात्रै यत्रो अपराध गर्ने आँट गर्नै सक्दैनन्। सन्तबहादुरले भन्नुभयो, चालकले आफूभन्दा माथिकालाई सोधेर घटना लुकाउन नियतवश यो सब कुरा गरेकोमा हामीलाई शङ्का छ। सडकमै कसरी पुरिन् महिला? अन्नपूर्ण पोस्टमा समाचार छ।
बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज 2020का उपविजेता हुनुहुन्छ नेपाली सेफ सन्तोष शाह। 101 प्रतियोगीलाई उछिन्दै नेपाली खाना प्रस्तुत गरेर उपविजेता बन्नुभएका उहाँ अहिले स्वदेशी खाना प्रवर्धनका लागि बेलायतबाट नेपाल आउनु भएको छ। हिजो नेपाल पर्यटन बोर्डको सम्मान कार्यक्रममा सहभागी शाहले नेपाली खानाको परिकार विश्वभरि प्रवर्धन गर्न विश्व खाना नक्सा ओल्ड फुड म्याप र बेलायतमा नेपाली खानाका परिकार मात्र पाउने रेस्टुरा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। नेपाली खानाको परिकार विश्वमा प्रचार गर्दै शाह आजको कारोबारमा समाचार छ।
र नेपालकै पर्यटकीय केन्द्र पोखराको मुटु मानिने फेवातालको गहिराई बढाउन सुरु गरिएको छ। फेवातालको बाँध मर्मत सम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको संयोजनमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय वृहत जलाधार व्यवस्थापन कार्यालय पोखरा महानगरपालिका जलाधार व्यवस्थापन कार्यालय तनहुँ र ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा फेवातालबाट माटो निकाल्न सुरु गरिएको आजको नागरिक दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीको समूहले 3 जना महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको छ। सञ्चारकर्मीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिबान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासहरूलाई समस्यामा पारेको बताइएको छ। सञ्चार कर्मचारीहरू कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टिभीका निर्देशक जलमाई लतिफीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। घटनास्थललाई सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी गरिरहेको छ। अफगानिस्तानमा तालिबान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन्। वार्तामा तालिबान समूहले हतियार छाडे मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख शर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ। सरकार र अमेरिका लगायत विश्व समुदायले तालिबान जवान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन्। अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिबान समूहबीच कतारको दुहामा पटक पटक वार्ता भएको बताइए पनि आक्रमणको श्रृङ्खला रोकिएको छैन।
अब खेल समाचार। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी पाकिस्तानको घरेलु महिला फुटबल लिग खेल्ने भएका छन्। राष्ट्रिय टोलीका नियमित सदस्य एन्जिला तुम्बापु सुब्बा, गीता राणा, अनिता केसी र सरू लिम्बूले पाकिस्तानको राष्ट्रिय महिला वुमन्स फुटबल च्याम्पियनसिप खेल्ने भएका हुन्। पाकिस्तान फुटबल फेडरेसन पिएफएफले आयोजना गर्ने लिगमा चारै खेलाडीले मासा युनाइटेड फुटबल क्लबबाट खेल्ने टुङ्गो लागेको हो। प्रतियोगिताका लागि उनीहरू भोलि त्यसतर्फ जानेछन्। चारै खेलाडीले केही दिनअघि सम्पन्न राष्ट्रिय महिला लिगमा एपिएफलाई अपराजित राख्दै उपाधि दिलाएका थिए। गोलरक्षक एन्जिला, डिफेन्डर गीता, मिडफिल्डर सरू र स्ट्राइकर अनिताले पहिलोपटक विदेशमा पुगेर प्रतियोगिता खेल्न लागेका हुन्। यसअघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन्। एन्फा, राष्ट्रिय खेलकुद परिषद राखेपा, एपिएफ क्लब र गृह मन्त्रालयको सिफारिससँगै चार खेलाडी पाकिस्तानको घरेलु लिग खेल्ने टुङ्गो लागेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नेकपाका दुवै समूह एक अर्कालाई सिद्ध्याउने रणनीतिमा आधिकारिकता विवाद टुङ्गिए सयौं निर्वाचितको पद रिक्त हुने जोखिम।
सरकार र विप्लव समूह बीच वार्ताको तयारी, हतियार व्यवस्थापन र मुद्दा फिर्तामा जटिलता।
ताप्लेजुङको दोबान बजार हेर्दा हेर्दै खरानी, 49 घर जले, 55 परिवार विस्थापित।
अफगानिस्तानको जलालाबादमा 3 महिला संचारकर्मीको गोलीहानी हत्या, आक्रमणले शान्ति वार्ताका लागि भइरहेका प्रयास खतरामा पर्ने आशंका।
र नेपालका 4 महिला फुटबल खेलाडीले पाकिस्तानको फुटबल लिग खेल्ने।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।